नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। म रिमा बेसीको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटोल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म, रेडियो मुक्ति 95.5 MHz बुटोलबाट हरेक सोमबार बेलुकी 8 बजेदेखि 8:30 बजेसम्म, रूपन्देही एफएम 102 MHz हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले इन्सेकले स्थापना गरेको प्रकाश स्मृति मानवाधिकार पुरस्कारका सन्दर्भमा रहेर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा इन्सेकका संस्थापक महासचिव प्रकाश स्मृति मानवाधिकार पुरस्कारबाट पुरस्कृत व्यक्तित्व फिरुलाल चौधरीसँग गरिएको कुराकानी।
एउटी ठुलो पुरस्कार, यति ठुलो सम्मान मैले काम गरे बापत आउला भनेर मैले सपना पनि सोचेको थिएन, तर इन्सेकले माया गर्यो, मेरो कामको मूल्याङ्कन गर्यो।
कार्यक्रममा इन्सेकको मानवाधिकार आन्दोलनको समीक्षा र इन्सेकले स्थापना गरेको प्रकाश स्मृति मानवाधिकार पुरस्कारको महत्व र पुरस्कार छनौटको विधि प्रक्रियाका विषयमा इन्सेकका कार्यसमिति सदस्य तथा पुरस्कार छनौट समिति का सदस्य शोभाकर बुढाथोकीसँग गरिएको कुराकानी।
समाजको तल्लो तहमा रहेर काम गरेका, जो चाहिँ मूलधारबाट म चाहिँ नसमेटिएका र निरन्तर आन्दोलनका माध्यमबाट निरन्तर आवाज उठाउने व्यक्तित्वलाई हामी छान्ने गर्दछौँ। जसो गत वर्षकै कुरा गर्यो भने हामीले बाजुरामा कार्यरत एकजना डक्टरलाई हामीले पुरस्कृत गरेका थियौँ। भन्नुको मतलब के हो भने फिरुलालजीले जुन काम गर्नुभएको छ त्यो चाहिँ अहिले समय सान्दर्भिक पनि रहेको छ।
साथमा मानव अधिकार गीतलाई पनि आजको कार्यक्रममा समेटेका छौँ। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगन गर्नुहोला। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ।
कुनै पनि बहानामा महिलामाथि हुने वा गरिने हिंसा अपराध हो।
महिलामाथि विभिन्न नाममा हुने हिंसा विरुद्ध खबरदारी गरौँ।
महिलामाथि भएका हिंसा विरुद्ध आवाज उठाउँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
कार्यक्रममा अब सुनौं इन्सेकले स्थापना गरेको प्रकाश स्मृति मानवाधिकार पुरस्कारको सन्दर्भमा रहेर तयार पारिएको रेडियो सामग्री। इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको 2049 साल साउन 16 गते नुवाकोटको घोप्टे भिरमा थाई एयरको विमान दुर्घटनामा मृत्यु भएपछि इन्सेकले महासचिवको स्मृतिमा प्रकाश स्मृति दिवस मनाउँदै मानव अधिकार पुरस्कारको स्थापना गरेको छ। यो पुरस्कार हरेक वर्ष साउन 16 गते इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको सम्झनामा मानव अधिकारको क्षेत्रमा उल्लेखनीय कार्य गरेका व्यक्तिहरूमध्येबाट एकजनालाई सम्मान तथा नगद पुरस्कार दिने गरिन्छ। इन्सेकले प्रकाश मानवाधिकार पुरस्कार 2051 सालमा स्थापना गरी प्रत्येक वर्ष मानवाधिकारको क्षेत्रमा योगदान पुर्याएका एकजनालाई 50,000 नगद, दोसल्ला ओडाई सम्मान पत्र र इन्सेक प्रत्येकले सम्मान गर्दै आएको छ। पहिलो प्रकाश मानवाधिकार पुरस्कार पाल्पा जिल्लाका पत्रकार विनय कुमार कसजुलाई प्रदान गरिएको थियो। अहिलेसम्म यो पुरस्कार 27 जना विभिन्न क्षेत्रबाट मानवाधिकारको क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई प्रदान गरिसकिएको छ। यस वर्षको 27 प्रकाश मानवाधिकार पुरस्कार कोइलाली जानकी नगर 5 खगौलीमा जन्मनुभएका मानवाधिकार अभियन्ता फिरुलाल चौधरीलाई प्रदान गरिएको छ। अब लागौं इन्सेकका संस्थापक महासचिव प्रकाशको स्मृतिमा मानवाधिकार पुरस्कारबाट पुरस्कृत व्यक्तित्व फिरुलाल चौधरीको कुरा सुनौ।
2048 सालतिर सुदूर पश्चिम र मध्य पश्चिममा इन्सेपको अगुवाई गरेर हाम्रो तापलेजीले सुदूर पश्चिममा कमानहरूको अवस्था बुझ्न आउनु भएको थियो। त्यति बेला भजन राम र मोहन सिंह राठौर सम्पर्क मार्फत प्रमोद तापलेजीसँग सम्पर्क भयो र उहाँले कमानहरूको अवस्था बुझ्ने क्रममा उहाँलाई हामीले सहयोग गर्यौँ। उहाँले सहयोग गरिसकेपछि तपाईँको इन्सेकले 2049 सालतिर कमानहरूको त्यो सर्वेबाट कमाइहरू खाले बन्ध मजदुर छन्, सङ्कीमा बाँधिएका छन्, अब यिनीहरूलाई कसरी मुक्त गर्नु पर्ला भनेर सोचायो। त्यो सोच आइसकेपछि हामीले विभिन्न ठाउँको साथीहरू जस्तै कैलालीमा मानवाधिकार सचेतनता सम्बन्धी विकास केन्द्र संस्था दर्ता गरायौँ। त्यसपछि तपाईँको कञ्चनपुरतिर पनि कञ्चनपुरका साथीहरूले विपेज दर्ता गराए, त्यसपछि बाँके पनि संस्था दर्ता गराए, दाङमा पनि गराए। अब त्यो संस्था मार्फत इन्सेपको सहयोगमा नेटवर्क गरेर त्यो संस्था मार्फत हामीले कमाइहरूले साक्षरताको माध्यमबाट बस्ने प्रयास गरौँ। साक्षरता सँगसँगै सङ्गठित पनि गर्न थाल्यौँ। सङ्गठित गरिसकेपछि अब कमाइहरूको आफ्नै सङ्गठन पनि चाहियो भनेर 2052 साल माघको 10 र 11 गते तपाईँको मनमोहन अधिकारीको प्रमुख अतिथ्यमा तपाईँको नेपालगञ्जमा कमाइहरूको ठुलो सम्मेलन भयो। त्यो ठुलो सम्मेलनबाट कमाइहरूको आफ्नै सङ्गठन बन्यो। त्यो सङ्गठनको सदस्य भएर मैले पनि काम गर्ने अवसर पाएँ र कमाइहरूको बिचमा हामीले थुप्रै घुलमिल गऱ्यौँ, उनीहरूको सङ्गठन बनायौँ र त्यो सङ्गठनलाई पनि अब राजनीतिक सहयोग पनि चाहिन्छ, यतिकै आफ्नै स्वतन्त्र सङ्गठनले त केन्द्रसँग पुग्दैन भन्ने सोचले जीप फन्टमा आबद्ध गराइयो। जीप फन्ट मार्फत जीप फन्ट केन्द्रतिर पहल गर्न थाल्यो। त्यसपछि कमाइया सङ्गठनले आफ्नो सङ्गठन बनाएर कमाइहरूले सङ्गठित गर्न थाल्यो। 2052 सालमा मृतकीयमा अब कृषि मजदुरहरू छरिएका थिए, उनीहरूले पनि सङ्गठन बनाउनु पर्यो। अब कमाइहरूको हक अधिकारको पनि कृषि मजदुरहरूको हक अधिकारको कुरो पनि गर्नु पर्यो भनेर छरिएर अब कृषि मजदुरहरू छरिएर बसेको थियो। न्यूनतम ज्याला पनि पाएका छैनन्, त्यसपछि महिला र पुरुषको ज्यालाहरू पनि समान थिएन, समान थियो। त्यस कारण मृतकीयमा सम्मेलनबाट पनि कृषि मजदुरहरूको सङ्गठन बनायो, कृषि मजदुरको आफ्नै सङ्गठन, त्यसले पनि जीप फन्टमा आबद्ध गरायौँ र जीप फन्ट मार्फत उनीहरूको हक अधिकारको लागि वकालत गर्न थाल्यो। तपाईँको 2057 सालमा राजदेव चौधरीको नेतृत्वमा गेटा गाविसबाट आजका आधा काम आधा आराम आठ घन्टा मनोरञ्जन भनेर एउटा ज्ञापन पत्र बुझाउन गएको मेयरहरूकै नेतृत्वमा हामी सहयोगी मात्रै थियौँ। र यो त्यसपछि गेटा गाविसले तपाईँको त्यो दर्ता गर्न मानेन। त्यसपछि त्यहाँबाट हामी जिल्ला प्रशासन कार्यालय धनगढीमा आयौँ, त्यहाँ पनि दर्ता गर्न मानेन। त्यति दर्ता गर्नुपर्छ भनेर हाम्रो टिमको भनाइ, जिल्ला प्रशासनले दर्ता गर्न मानेन। अनि त्यसै बिचमा प्रहरी प्रशासन गरेर दमन पनि गर्न लगायो र 14 दिनसम्म तपाईँको जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्छन्। त्यहाँबाट अब केही समस्याको समाधान हुने जस्तो देखिएन। त्यसपछि थुप्रै सङ्घ संस्थाको सहयोगबाट कमाइहरूलाई नै लिएर हामी काठमाडौँतिर आयौँ। काठमाडौँ सिंहदरबारको अगाडि हामीले धरना बस्यौँ। धरना बसिसकेपछि केही दिन पछाडि राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब पनि सरकारले पर्न थाल्यो अनि सरकारले हतार हतार 2057 साल असार 2 गते कमाइया मुक्ति घोषणा गर्यो। अब मुक्ति घोषणा त गर्यो, कतिपय कमाइयालाई व्यवस्थित गर्न सक्यो र कतिपय कमाइहरू अझै पनि व्यवस्थित गर्न बाँकी नै छन्।
फिरोजी, तपाईँले यति कुरा सेयर गरिरहँदाखेरि तपाईँ आफूलाई पनि कमैया भएर बस्नु परेको अवस्था अथवा अनुभव छ कि छैन?
2029 सालमा जब 6-7 वर्षको थिएँ अथवा 8 वर्षको हुनुपर्छ, त्यति बेला जानकी गाउँ पञ्चायत थियो 5 वडा नम्बर खरगौलीमा, मेरा बुवा कमैया बस्नु भएको थियो।
हजुर,
म पनि बुवासँगै सहयोगीको रूपमा एक जोर कपडामा तपाईँको मालिककै पाखरा गोठालो बसेका थिएँ। त्यसपछि अर्को मालिकका पनि 2 वर्ष जति।
भनेपछि तपाईँ एक जोर कपडा भन्नुभयो, महिनामा एक जोड कपडा हो कि वर्षमा एक?
वर्षभरिको एक जोड कपडामा पनि मैले काम गरेको अनुभवहरू छ। त्यही बेला तपाईँको कमाइहरूलाई बिघा दिने चलन थियो, जस्तै कसैको 12-15 बिघा खेत छ भने 2 बिघा जोते बापतको उपभोग गर्न पाउने त्यस्तो चलन थियो। पछि गएर त्यहीबाट तपाईँको 12 बोरा दिने भन्ने निर्णय गरे। निर्णय गरिसकेपछि मेरो बुवाले त्यो कमाइहरूको यो 12 बोराले खाना लाउन पुग्दैन, थोरै नुन ज्याला हो भनेर कमाइहरूको अगुवाई गर्नु छ। त्यति बेला अब 29 सालतिर अब पञ्चायतको बेला, त्यसपछि जिम्मेदारी शासन अनि बुवालाई त्यहाँका किसान मालिकहरूले जम्मा भएर तपाईँको जुत्ता माला लगाएर किसानहरूले बुवालाई गाउने परिक्रमा गराए। यो नेता बन छ यो चाहिँ त्यो यहाँ बिगार्ने हो भनेर त्यस्तो आरोप लगाएर जुत्ताकै माला लगाएर गाउँ परिक्रमा गराए। त्यही दिनदेखि अब म सानो थिएँ, सामान्य चेतना मात्रै थियो। त्यही दिनदेखि यो प्रथा राम्रो होइन, त्यो कुसंस्कार हो, यसलाई म ठुलो भएपछि भविष्यमा यो प्रथा उन्मूलनको लागि लाग्छु भन्ने मेरो बुवाको सपनालाई साकार पार्छु भन्ने मेरो एउटा सोच थियो, प्रतिबद्धता थियो। त्यसै सिलसिलामा अब इन्फेक्टले एउटा फोरम दियो होइन, दियो भनौँ न, स्टेज दियो। त्यो अनुसारको मैले कुनै स्वार्थ नराखेर निस्वार्थको भावनाले आफ्नैदेखि लागेर काम गर्दै गएँ। यो काम गरिसकेपछि कमाइहरूको विभिन्न चरणको आन्दोलन, विभिन्न भगाई उनीहरूको बिचमा, जस्तै कमीहरूले भेट्ने मालिकहरूले दिँदैन थिए राति राति, हामी भेट्न जान्थ्यौँ। कतिपय ठाउँमा त हामीले किसान मालिकबाट र किसानबाट लुगा कपडाहरू छेकिए, कति ठाउँमा उनीहरूको गाली गलौज खाइयो। थुप्रै सङ्घर्ष गरियो म्याडम, यो कमैया आन्दोलन अथवा कमैया मुक्ति गराउनको लागि। तर विद्यामानको कुरो त्यति बेला कमैयाहरू मुक्त नेपाल सरकारले त गर्यो, अझैसम्म व्यवस्थित हुन चाहिँ बाँकी नै छन्। केही त व्यवस्थित भए, केही व्यवस्थित हुन बाँकी छन्, दुःख लाग्छ। त्यस कारण म नेपाल सरकारलाई चाँडो भन्दा चाँडै मुख्य कमलरी कमैयाहरूले व्यवस्थित गरोस् भन्ने चाहन्छु र उहाँहरूसँग अनुरोध गर्छु।
फिरुजी, यहाँले यसरी धेरै मेहनत गरिरहँदा धेरै अनुभूतिहरू धेरै छन् यहाँसँग होइन, कमैया भएर आफूले वर्षमा एक जोर कपडाको भरमा वर्षभरि रटिएर काम गर्नुपर्ने तपाईँको बाध्यता पनि थियो त्यतिखेर, र धेरै कुराहरू यसको विषयमा धेरै काम गरेर यहाँले यहाँ अहिले 27 प्रकाश मानव अधिकार पुरस्कारबाट पुरस्कृत पनि हुनु भएको छ। यो पुरस्कृत भइरहँदाखेरि, पुरस्कार थापिरहँदाखेरि तपाईँलाई कस्तो अनुभूति भयो, छोटकरीमा अनुभव सेयर गर्नुहोस् न।
पुरस्कार छाप्ने बेला मञ्च स्पेस सानो ठाउँ पाउँछु र त्यहाँ बोल्छु भन्ने कुरो मैले सोचेको थिएँ, तर भावरूप भएको नाताले बोल्ने गर्नुमा जे सोचेको थिएँ त्यो चाहिँ बोल्न सकेन। विगतका सम्झेँ, विगतका भोगाईहरू सम्झेँ, जहिले भुकेको हुन्छ उसले मात्रै थाहा हुन्छ दुःख र पीडा भनेको के हो होइन। र म यति ठुलो पुरस्कार, यति ठुलो सम्मान मैले काम गरे बापत आउला भनेर मैले सपना पनि सोचेको थिएन, तर इन्सेकले माया गर्यो, मेरो कामको मूल्याङ्कन गरे, अथवा मैले जुन फर्ममा काम गरेँ त्यो साथीहरूले मलाई सहयोग गरे। मैले मात्रै त अब कमै मुक्त गरेको होइन, मैले मात्रै यहाँ नागरिक समाजको अगुवा भएर सबै ठोक गरेको होइन, तर काम गर्ने बेलामा मैले एउटा गीता निर्वाह गरेँ, त्यो गीता निर्वाह गर्ने बेलामा थुप्रै साथीहरूले मलाई सहयोग गर्नु भएको थियो होइन, उहाँहरूले पनि सम्झे, उहाँहरूको पनि योगदान छ, पुरस्कारको भागीदार उहाँहरू पनि हुनुहुन्छ। यी विगतका भोगाएर साथीहरूलाई सम्झिँदा दुःखका कुराहरूमा भावुक भए धेरै कुराहरू राख्न सकेन मञ्चमा। पुरस्कार थापियो र त्यो पुरस्कारको लागि म इन्सेकले जुन माया सहयोग त्यसपछि प्रोत्साहन गर्यो त्यसको लागि म फेरि पनि इन्सेकलाई धन्यवाद दिन चाहन्छु, र मलाई यो काममा सघाउने मेरा टिमका साथीहरूलाई पनि म मुरी मुरी धन्यवाद दिन्छु। त्यो पुरस्कार प्रति ज जसले मलाई सहयोग गर्यो, ज जसले मलाई माया गर्यो, ज जसले मलाई सहयोग गर्यो, उहाँहरू पनि यो पुरस्कारको श्रेय पाउनुहुन्छ भन्ने मेरो आफ्नो ठम्याइ हो म्याडम।
अब यहाँले पुरस्कारको विषयमा पनि जुन यहाँले धेरै मेहनत गर्नु भएको थियो र जुन मूल्याङ्कन समितिले यहाँको मूल्याङ्कन गरेर प्रकाश मानव अधिकार पुरस्कारबाट पुरस्कृत भइरहँदाखेरिको अनुभव सेयर गरिरहँदाखेरि, आगामी दिनको अझै यहाँको जुन योजना, काम गर्ने जोस, जाँगर, उत्साह पक्कै पनि थपिनेछ भन्ने एउटा अनुभूति पनि यहाँले प्रकट गर्नुभयो। आगामी दिनमा अबको मेरो बाटो के हुन्छ भन्ने फिरुजीलाई के लाग्छ, अबको फिरुजीको बाटो के हुन्छ?
अब आगामी दिनमा म्याडम मैले फोरम पाएँ भने, ठाउँ पाएँ भने, गाउँ बस्तीमा जुन साना अझै पनि केही कमैयाको अंशमा छरेर बसेका छन् नि, कमलरीहरू, मुक्त कमलरीहरू, त्यसपछि गाउँमा शोषित पीडित दलितहरू, गाउँमा विभिन्न खाले कुप्रथाहरू छ, त्यो कुप्रथाको विरुद्धमा हामी अगाडि बढ्छौँ र एउटा हामी मानवाधिकार कर्मी टिम पनि बनाएका छौँ, त्यो टिम मार्फत हामी अगाडि बढ्नेछौँ भनेर हामी छलफल गर्दैछौँ। अब त्यसको लागि हामी कार्ययोजना बनाउन तयारी गर्दैछौँ, अब त्यो कार्ययोजना बनाइसकेपछि हामी अगाडि बढ्छौँ भन्ने हामी साथीहरूसँग सल्लाह गर्दैछौँ।
हामी कुराकानीको अन्तिममा छौँ फिरुजी, यहाँले यति भनिरहँदाखेरि कार्यक्रमको अन्तिममा यहाँलाई अझै तीन तहका सरकारलाई भन्न मन लागेको कुरा, इन्सेकलाई भन्न मन लागेको कुरा केही छ?
म्याडम, जुन इन्सेकले पनि पहिला पहिला धेरै राम्रो काम गर्यो, अहिले अलिकति प्रोजेक्ट बेस छ कि जस्तो मलाई लाग्छ। इन्सेकले अभियानकै रूपमा यो शोषित पीडित दलित मुक्त कमैया कृषि मजदुरहरूको बिचमा काम गर्नुपर्छ। नगरपालिका वडा कार्यालयले पनि सम्बन्धित ठाउँमा एकदमै लक्षित वर्गमा लक्षित वर्गहरूलाई बजेट विनियोजन विकासको लागि उहाँहरूको उत्थानको लागि उहाँहरूको शिक्षाको लागि रोजगारीको लागि बजेट विनियोजन गरेर काम गर्नुपर्छ भन्ने मलाई लाग्छ। जबसम्म शिक्षाको लागि रोजगारको लागि बजेट विनियोजन गर्दैन तबसम्म उनीहरूको विकास हुँदैन। उहाँहरूको शैक्षिक स्तरको विकास भएन भने जहिले पनि पछाडि परेकै पर्या हुन्छन्। त्यसकारण उहाँहरूलाई मैले विशेष गरेर तपाईँ कतिसम्म आरक्षण गरेर आरक्षण भएन भने वर्गीय दृष्टिकोणले पनि जो सबभन्दा पछाडि राज्यले पारिएको छ अथवा आफ्ना कारणले परेका छन् उनीहरूलाई इन्सेकले पनि सहयोग गर्नुपर्छ, यिनै टाढाका राज्यले पनि सहयोग गर्नुपर्छ।
उहाँ हुनुहुन्थ्यो पुरस्कार प्राप्त गर्ने मानव अधिकार अभियन्ता फिरुलाल चौधरी, आफ्नो अनुभव शेयर गर्दै हुनुहुन्थ्यो। अब सुनौ मानव अधिकार गीत।
Yeah.
सुन्दै हुनुहुन्थ्यो मानव अधिकार गीत। तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानवाधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब सुनौ इन्सेकको मानवाधिकार आन्दोलनको समीक्षा र इन्सेकले स्थापना गरेको प्रकाश स्मृति मानवाधिकार पुरस्कारको महत्व र पुरस्कार छनौटको विधि प्रक्रियाका विषयमा इन्सेकका कार्य समिति सदस्य तथा पुरस्कार छनौट समितिका सदस्य शोभाकर बुढाथोकी।
इन्सेक एउटा देशको स्थापित मानवाधिकार संस्था हो। देशले मानवाधिकारका विभिन्न सवालहरूमा यसको स्थापना कालदेखि नै काम गरिरहेको छ। झन्डै 3 दशक लामो यसको यो संस्था स्थापना भएको भइसक्यो। यस अवधिमा खास गरी मानवाधिकार अभिलेख र मानवाधिकार संरक्षण तथा सम्वर्धनका सवाल र पीडितहरूलाई न्याय दिलाउने कुरा र मानवाधिकार उल्लङ्घनका घटनाहरूमा आरोपितहरूलाई जवाबदेही बनाउने र दोषीहरू र खास गरी पीडितहरूलाई न्याय दिलाउने कुरामा यसका कर्मीहरू केन्द्रित रहेका छन्। त्यस अलावा यसले मानवाधिकार शिक्षा लगायत देशमा भेदभावको अन्त्य र सँगसँगै कुरीति र कुप्रथाका कारण भएका मानवाधिकार उल्लङ्घन घटना मानवाधिकारका सवालहरूमा पनि यसले आवाज उठाउँदै आएको छ। मूलत यसको विषय भनेकै मानव अधिकारको संरक्षण र सम्वर्धनमा सवालमा आफ्नो काम गर्ने हो।
अब यहाँ एउटा इन्सेकको कार्य समिति सदस्य मात्रै नभएर इन्सेकले स्थापना गरेको प्रकाश मानव अधिकार पुरस्कार छनौट समितिको सदस्य पनि हुनुहुन्छ। प्रकाश मानव अधिकार पुरस्कारबाट छनौट गर्ने मानव अधिकार कर्मीहरूलाई पुरस्कृत गर्ने छनौट समितिमा भएको हिसाबले कस्ता कस्ता सवालहरूमा काम गरेको कस्तो अनुभव भएको व्यक्तिलाई छनौट गर्ने प्रावधान छ छोटकरीमा बताइदिनुहोस् न।
स्वर्गीय प्रकाश काफले जो चाहिँ 1992 यसको दुर्घटनामा नर्गतिमगत हुनुभएको स्थापित गरिएको मानवाधिकार सम्बन्धी पुरस्कार हो। यसको दायरा एकदम फराकिलो छ। मानवाधिकार कुनै पनि सवालमा समाजको तल्लो तहमा बसेर र मानवाधिकारको संरक्षण सम्वर्धनका सवालमा काम गरेका व्यक्तिहरूलाई यसमा छनौट गर्ने गरिन्छ। यसमा कुनै पनि विषय मानवाधिकारसँग सम्बन्धित हुने विषय छ, दलितको विषय हुन सक्छ, या सञ्चार माध्यमबाट चाहिँ मानवाधिकार सवाल उठाउने कार्यक्रम व्यक्तिहरू हुन सक्नुहुन्छ, या महिलाहरूको सवालको कुरा हुन सक्छ, अनि कुनै विषय पनि हुन सक्छ। विगतमा पनि हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मानित गरिसकेका छौँ, पुरस्कृत गरिसकेका। उदाहरणका लागि स्वर्गीय विनय कसजु जो ग्रामीण पत्रकारिताको क्षेत्रबाट स्थापित व्यक्तित्व हुनुहुन्थ्यो, उहाँलाई पहिलोपटक प्रस्तुत गरेका थियो भने विभिन्न समयमा विभिन्न आन्दोलनमा सहभागी भएर कहिले दलित आन्दोलनमा सहभागी नेतृत्व भएका व्यक्तिहरू हुनुहुन्छ, कहिले महिला आन्दोलनमा नेतृत्व भएका व्यक्तिहरू हुनुहुन्छ, कहिले अब पछाडि पारेका समुदायका हक हितमा काम गर्ने व्यक्तित्व हुनुहुन्छ भने पछिल्लो पटक मेया मुक्तिको आन्दोलनमा सक्रिय नेतृत्व गर्नुभएका कैलालीका फिरलाल चौधरीलाई हामीले प्रस्तुत गरेका छौँ। त्यसकारण यस आधारमा के भन्न सकिन्छ भने प्रकाश मानव अधिकार पुरस्कारको क्षेत्र फराकिलो छ। मानवाधिकारको कुनै पनि सवालमा काम गर्ने सक्रिय रहने र मानवाधिकारको आन्दोलनलाई निरन्तरता दिने व्यक्तित्वहरूलाई पुरस्कृत गर्ने गरिएको छ।
यहाँले भर्खर मात्रै पुरस्कृत हुनुभएका कोइलालीका फिरुलाल चौधरीलाई पुरस्कृत भएको कुरा गर्नुभयो। यसरी पुरस्कृत गरिरहँदाखेरि फिरुलाल चौधरीले कमैया मुक्ति आन्दोलनको विषयमा काम गर्नुभयो भन्नुभयो, अझै उहाँ जस्तै अरू पनि धेरै हुनुहुन्थ्यो होला भन्ने व्यक्तिहरू पनि हुनुहुन्छ होला, धेरै काम गर्ने मध्येको पनि फिरुलाल चौधरी कसरी प्रकाश स्मृति मानव अधिकार पुरस्कारबाट पुरस्कृत हुने व्यक्तिमा पर्नुहुन्छ, आम श्रोताहरूलाई पनि जानकारी गराइदिनुहोस् न।
अब देश मानवाधिकारको सवालमा काम गर्ने धेरै व्यक्तित्वहरू हुनुहुन्छ, फिलहाल जीवनमा पनि अरू सक्रिय भएर काम गर्ने व्यक्तित्वहरू पनि हुनुहुन्छ, तर हामी जहिले पनि हाम्रो प्राथमिकता छ भने समाजको तल्लो तहमा रहेर काम गरेका जो चाहिँ मूलधारबाट चाहिँ नसमेटिएका र निरन्तर आन्दोलनका माध्यमबाट निरन्तर आवाज उठाउने व्यक्तित्वलाई हामी छान्ने गर्दछौँ। जस्तो गत वर्षकै कुरा गऱ्यौँ भने हामीले बाजुरामा कार्यरत एकजना डक्टरलाई हिजो पुरस्कृत गरेका थियौँ। भनेको मतलब के हो भने फिलहालजीले जुन काम गर्नुभएको छ त्यो चाहिँ अहिले समय सान्दर्भिक पनि रहेको छ र सँगसँगै के हो भने त्यसरी जो चाहिँ एउटा राष्ट्रिय रूपमा चाहिँ संविधान सकेका त्यस्ता व्यक्तित्वहरू जसले समाजको परिवर्तन समाजको रूपान्तरणका सँगसँगै सवालमा चाहिँ काम गरिरहनु भएको छ त्यस्ता व्यक्तिहरू समय क्रममा यसपटक चाहिँ हामीले त्रिलाजीलाई नै वैध व्यक्तित्व देखेर हामीले यसपटक
प्रकाश मानव अधिकार पुरस्कार एकातिर छँदैछ र पछिल्लो समयमा इन्सेकलाई अलिकति परियोजना बेसमा मात्रै फोकस भयो कि भन्ने आरोप पनि छ। यो विषयमा यहाँ एउटा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कार्य समितिको सदस्य पनि हुनुहुन्छ, आफै मानव अधिकार आन्दोलनको अभियन्ता पनि हुनुहुन्छ। यो विषयमा इन्सेकको आगामी बाटो के हुन्छ अबका दिनमा?
यो आरोप विरुद्ध आरोपलात्मक रूपमा लिनुमा होइन, यो सरोकारलाई मैले सकारात्मक रूपमा नै लिने गरेको छु। धेरै जसो संस्थाहरू अहिले चाहिँ आन्दोलनबाट विचलित भएर परियोजनामा केन्द्रित भएको देखि यो आवश्यक र पारिता दुवै हो। त एमसेट भनेकै के हो भने आन्दोलनबाट जन्मिएको संस्था हो, मानवाधिकार आन्दोलन यसको प्राथमिकता हो। हाम्रा गतिविधिहरू परियोजना आन्दोलनका गतिविधिहरूलाई हामीले परियोजनामासँग पनि समेटेर अगाडि बढाइरहेका हुन्छौँ। त्यस कारणले परियोजना हाम्रो पहिलो प्राथमिकता होइन, आन्दोलन प्राथमिकता हो, मानवाधिकारको संरक्षण हाम्रो प्राथमिकता हो। मानवाधिकारको संरक्षण सम्वर्धनको आन्दोलनमा ती परियोजना पनि हामीले चाहिँ समेटेर अगाडि बढाउनु पर्ने आवश्यकता पनि भएको कारणले त्यहाँ त्यसलाई समायोजन गरेर अगाडि बढिरहेको छ। तर पनि मूलत हाम्रा गतिविधिहरू सबै आन्दोलनमुखी नै हुन्छन्, समाजप्रति उत्तरदायी नै हुन्छन्, समाजमा भएका मानवाधिकार उल्लङ्घनका घटना उल्लङ्घनलाई हामीले निरुत्साहित गर्ने नै हुन्छन्। र मानवाधिकार उल्लङ्घनमा संलग्न हुने कुनै पनि राज्यका कुनै पनि राज्य कुनै पनि निकायमा आएका व्यक्तिहरू भए पनि उनीहरूलाई जिम्मेवार जवाबदेही बनाउने रहन्छ। त्यस कारणले हिंसेक मूल लक्ष्य अर्थात् मानवाधिकार आन्दोलनलाई संस्थागत गर्ने नै हो र मानवाधिकार आन्दोलनमा सहभागी हुने कुनै पनि संस्था व्यक्तिहरूलाई नै मूलधार ल्याउने रहेको छ। त्यस कारणले हामी आन्दोलनबाट विचलित भएका छैनौँ, मानवाधिकार आन्दोलनलाई निरन्तरता दिइरहेका छौँ। खालि एउटा के हो भने अलिकति स्वरूपहरू परिवर्तन भएका छन्, स्वरूपहरू परिवर्तन हुने क्रममा केही परियोजनासँग पनि चाहिँ अन्तर सम्बन्ध हुन गएका छन्। त्यस बाहेक हामी हिंसाका गतिविधिहरू मानवाधिकारको एउटा
हामी कुराकानीको अन्तिममा छौँ। अन्तिममा इन्सेक एउटा मानव अधिकारको क्षेत्रमा काम गर्ने स्थापित संस्था भएको हिसाबले मानव अधिकार संरक्षण प्रवर्धन र मानव अधिकार संस्कृतिको विकास गर्नका लागि इन्सेकको अबको बाटो के हुन्छ? अन्तिममा
अबको बाटो भनेकै के हो भने अब समय परिवर्तन भएको छ, परिवेश परिवर्तन भएको छ, मानवाधिकारका सवालहरू पनि परिवर्तन भएका छन्। त्यस कारणले जसरी स्थापना हुँदाका समयमा उठाएका सवालहरू अहिले धेरै जसो सम्बोधन पनि भइसकेका छन्। त्यस कारणले यी सवालहरू अहिले पनि जीवन्त रहिरहन्छन् भन्ने कुरा नहुन सक्छ। तर पनि मानवाधिकारको अभियान यो निरन्तर अभियान हो, यो चाहे यसमा कुनै पनि हिसाबले ओझेला पर्न सक्दैन। त्यस कारणले अबको दिशा भनेकै पनि के हो भने 2072 संविधानले सुनिश्चित गरेका मौलिकहरूको सुनिश्चित गर्नु अनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवाधिकार संयन्त्रले सुनिश्चित गरेका मानवाधिकारको सवालहरूलाई व्यवहारमा उतार्नको लागि इन्सेकको अभियान निरन्तर जारी रहन्छ। त्यस कारणले अबको दिशा भनेको समानुभूति मानवाधिकार सवालहरू आउन सक्छन्, जस्तो खाद्य सुरक्षाको अधिकारको कुरा रहेका छन्, जस्तो लामो समयदेखि हामीसँग विद्यमान रहेको भेदभावको दलित प्रति हुने भेदभाव, महिला प्रति हुने भेदभाव, पछाडि पारेका समुदायका प्रति हुने भेदभावका सवालहरू पनि हाम्रा निरन्तर अभियानमा परिरहन्छन्। त्यस कारणले मानवाधिकार अभियान निरन्तर जारी छ र हाम्रो त्यो राज्यलाई जवाफदेही बनाउने मानवाधिकारका सवालमा राज्यलाई जिम्मेवार बनाउने कुरामा इन्सेक अभियान निरन्तर जारी रहनेछ।
उहाँ हुनुहुन्थ्यो इन्सेकका कार्यसमिति सदस्य तथा पुरस्कार छनौट समितिका सदस्य शोभाकर बुढाथोकी। इन्सेकले स्थापना गरेको मानव अधिकार पुरस्कारका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। यिनै विषय वस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगंज। हामीलाई nepalganj@insec.org.np पनि पत्र पठाउन र facebook.com/insecradio पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा हाम्रो भेट हुने नै छ। प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक मरिमा बिसीलाई पनि बिदा दिनुहोस्। नमस्कार।